Prepared to perfection as Shaheen Tikka and Kebab.
मुझे मजे दे चिकन टिक्के कबाब बिरयानी दाल तड़का
लाहौरी स्टाइल नाश्ता मजेदार कढ़ाई माउथ वॉटरिंग कबाब एंड सिजलिंग बारबेक्यू आइटम
शाहीन टिक्का और कबाब
इन फ्लेमिंगटन मॉल।
जिसका प्रोग्राम एक बार से फिर से खुश आमदीद कहना चाहती हूँ। दो बातें आपके साथ डिस्कस करना चाहती हूँ। इंसान खला में जाना चाहता है और अमर आई विश के यू कैन रिकॉर्ड दिस, इट्स अ वेरी फनी टॉपिक जिसको मैं आपके साथ डिस्कस करने लगी हूँ। जाहिर है दुनिया की आबादी इतनी बढ़ती चली जा रही है और दुनिया में लोगों के पास अब पैसा भी बहुत ज्यादा है, जिनके पास है उनके पास बहुत ज्यादा। आपको पता ही है कि जमीन से तकरीबन ऊपर तक जाने के लिए बहुत से लोग गए भी, बिजनेसमैन गए जमीन में, कुछ लोग समंदर की सतह में बहुत नीचे तक भी गए। आप के नोटिस में दाऊद फैमिली का एक्सीडेंट भी है और कुछ लोग खला में ऊपर भी जाना चाहते हैं, मरीख पे जाना। वो कहते हैं कि मरीख पे जाने के चांसेस हैं और मरीख पे पहुंचने के लिए 7 महीने का दौरानिया होगा। एंड नाउ आई वाज थिंकिंग कि मरीख पे जाने के लिए 7 महीने का दौरानिया होगा। से कोई हस्बैंड वाइफ बड़े अमीर हैं और लोग ये चाहते हैं कि वो आते दिनों में जमीन को छोड़ के किसी और सैयारे के ऊपर आबाद हो जाएं, जैसे मरीख के ऊपर आबाद हो जाएंगे। पहली बात यह है कि जमीन की कशिश शक्ल जो है वो कंपैरेटिवली बहुत ज्यादा है। इस दौरान मत समझिएगा कि साइंस अपने तजुर्बात नहीं कर रही, साइंस अपने तजुर्बात भी कर रही है और ये नासा की रिपोर्ट है जो मैं आपके साथ शेयर कर रही हूं। मरीख तक पहुंचने के लिए 7 महीने का मुद्दत दरकार होगी। उसके बाद इन्होंने क्या किया कि कुछ स्पर्म्स को जमीन से खला में लेके गए, जब ये खला फ्रीज करके नॉट अलाइव, क्योंकि स्पर्म का आपको पता है लाइफ स्पैन जो है वो बहुत कम होता है, तो उनको फ्रीज करके खला में लेके गए। जब वो वापस आए तो स्पर्म्स डैमेज हो चुके थे, मगर चूहों के एग्स और स्पर्म्स को जो ये खला में लेके गए, जाहिर है वहां पे तो बाहर जाके तो खला में तो उनकी फर्टिलाइजेशन नहीं कराई, मगर जब उनको स्पर्म्स को और एग्स को जमीन पे वापस लेके आए तो उनके डीएनए में तब्दीली आ चुकी हुई थी, मगर उन्होंने उनका फिर मिलाप करके चूहे पैदा किए। अब खला में जाने में क्या होगा कि जो ही हम जमीन की सतह को छोड़ते हैं, मैं कल परसों कुरान पाक को भी देख रही थी और कुरान पाक में लेयर्स का जिक्र था, जब हम वैसे भी कहते हैं कि 7 आसमानों का जिक्र करते हैं, तबारक लजी बेदेल मुल्क वाला कुल्ले शेन के लिए निल्लजी खलकल मौत वल हयात अली यब्लुवाकुम अय्युकुम अहसना, उसमें 7 आसमानों का जिक्र है कि अल्लाह ताला ने कैसे 7 आसमान पैदा किए। तो ये जमीन की जो तहे हैं मुख्तलिफ तहे हैं, आपने शराब का भी एक अमल सुना होगा, वो तो निचली तह में मिरज जिसको कहा जाता है, मगर जब कायनात में से हम निकलते हैं तो हमारी जमीन को इर्द गिर्द ओजोन लेयर ने घेरा हुआ है और ये ओजोन लेयर वो है जो कि ताबकारी को जमीन तक आने से रोकती है। और इन दो लेयर्स के दरमियान एकदम से प्रेशर का डिफरेंस आता है, आप वाज़े महसूस करते हैं कि आप एक हिस्से से निकल के दूसरे हिस्से में दाखिल हो रहे हैं। जाहिर है जमीन के ऊपर कशिश शक्ल बहुत ज्यादा है, वो लोग जो मरीख पे जाएंगे 7 महीने का अरसा तो लगेगा उनको मरीख पे पहुंचने में। अगर अब वो मरीख पे जाके और हस्बैंड वाइफ इकट्ठे चले जाते हैं या कोई शख्स अपने ऑफकोर्स अल्टीमेटली अगर आप देखें नेचर में देखें तो नेचर में चाहे वो जानवर हैं, चाहे वो इंसान हैं, चाहे वो पौधे हैं, उन तमाम का अल्टीमेट मकसद है अपनी नस्ल को आगे बढ़ाना। और इंसान भी अगर खला में जाएगा तो इंसान का मकसद क्या होगा कि उसकी नस्ल खला में बढ़े। अब यहां पे थोड़ी सी प्रॉब्लम आ रही है। इन्होंने कहा कि जब मरीख पे जाते हैं तो मरीख पे कशिश शक्ल या ग्रेविटेशनल पुल 38% लेस है एज कम्पेयर टू द अर्थ। और ग्रेविटेशनल पुल क्या है, जितना आप जमीन की कोर की तरफ चलते जाएंगे हमारी वो जी ग्रेविटेशनल पुल है वो 9.8 जिस जगह पे मैं हूं इस पे कंसिडर की जाती है, मगर जितना जितना मैं सेंटर की तरफ जाऊंगी ये ग्रेविटेशनल पुल बढ़ती चली जाएगी। मरीख पे ग्रेविटेशनल पुल जो है वो 38% कम है। अब जमीन पे तो हर चीज कंट्रोल है, खला में इन्होंने चंद एक ऑपरेशन किए हैं बेचारे चूहों का और आपको बताइए वो जो गिनी पिग्स है उन्हीं की शामत आया करती होती है, मगर अब उन्होंने देखा कि खला में जब वो ऑपरेशन उन्होंने किए तो उसमें जब कोई कट लगता है तो कट लगने के बाद खून का फैल जाना और जिसकी वजह से जब वो खून फैल जाता है तो जख्म नहीं नजर आता, तो एक तो ये वाला मसला है, और अगर खला में जाके अगर मरीज पे जाके सी सेक्शन करने की जरूरत होगी, आपको बताइए सी सेक्शन क्या है, कि बाजू का कॉम्प्लिकेशन आ जाती है फीमेल्स में जिसकी वजह से सी सेक्शन के जरिए यानी सर्जरी के जरिए फिर पैदाइश का अमल मुमकिन किया जाता है। तो अब इस पे नासा इस वक्त काम कर रहा है, मगर वो कहते हैं कि जो ही हम जमीन की इस ओजोन लेयर के बाहर निकलते हैं तो खला में अगर ये तौलीद का अमल होगा, और आपको पता ही है कि जितने लोग एस्ट्रोनॉट्स जो खला में जाते हैं उनके साथ चंद एक प्रॉब्लम्स हो जाती हैं जब वो वापस आते हैं, उनका ब्लड लेवल कम हो जाता है, उनकी हड्डियां भुरभुरी हो जाती हैं, उनके मसल्स जो हैं वो निस्बतन वीक हो जाते हैं। इसका मकसद क्या हुआ कि जमीन के इर्द गिर्द अल्लाह तबारक व तआला ने एक ऐसी प्रोटेक्टिव लेयर बनाई हुई है जो कि रेडिएशन को जमीन पे आने में रोकती है, मगर अगर यही लोग जब खला में चले जाएंगे तो वहां पे कैंसर के चांसेस जो हैं वो कंपैरेटिवली ज्यादा हो जाएंगे। आपको पता ही है ना कि अगर आप हवाई की तरफ चले जाएं तो स्किन कैंसर की तादाद बहुत ज्यादा है, क्योंकि हवाई में ओजोन लेयर में होल्स हैं जिसकी वजह से रेडिएशंस नीचे तक आ जाती हैं। अक्सर मैं और आप यहां पे निकलते हैं, वो कहते हैं जी आप सनस्क्रीन लगा के निकाला करें क्योंकि इस इलाके में रेडिएशंस कंपैरेटिवली ज्यादा है। तो खला में जो बच्चे पैदा होंगे उनमें कैंसर होने के चांसेस ज्यादा हैं, उनमें अगर सी सेक्शन की जरूरत पड़ गई तो क्या होगा। बड़ी फनी रिपोर्ट मैंने आज पढ़ी, मैंने कहा मैं आपके साथ शेयर कर दी जाऊं। इसे कहते हैं सामान 100 बरस का पल की खबर नहीं, कि इंसान की प्लानिंग आप देखिएगा कि अब मैंने बच्चे भी आसमान पे जाके पैदा करने हैं और मरीख पे जाके पैदा। लोगों के पास खाने के लिए रोटी के पैसे नहीं है, आए मैं आपको रोटी खिलाने लेके चलती हूँ पाकिस्तान। अब देखिए जी कि पाकिस्तान गवादर में मंगल की सुबह शुरू होने वाली बारिश का सिलसिला रात तक वक्फे वक्फे से जारी रहा, पूरा शहर डूब गया इसमें, और दलबदीन से चागी तक जमीन से जो राबता था वो मुनक़ता हो गया। अब पाकिस्तान का अलमिया ये है, और जब मैं जितने लोगों से बात करती हूँ हम इतने डिवाइडेड हैं, कोई उकाई फौज का इतना वैरी है, इतना वैरी है कि खुदा की पनाह, कोई पॉलिटिशियंस का इतना वैरी है कि खुदा की पनाह। पॉलिटिशियंस ने हमेशा फौज के कंधे को इस्तेमाल किया, इट्स अ फैक्ट। अगेन आई एम नॉट हियर टू कन्विंस यू दैट अगर इफ आई टॉक अबाउट डेमोक्रेसी, अगर मैं जमहूरियत की बात करती हूँ, यू हैव योर ओन थॉट, आई हैव माई ओन थॉट, बट दिस इज आई बिलीव कि पॉलिटिशियंस ने हमेशा अपने मोडे दिए किसी को चढ़ने के लिए या सवार करने के लिए या किसी के मोडों पर चढ़ के कंधों के ऊपर चढ़ के सफर करना चाह, तो ये सिम्बायोंट्स हैं, यानी एक दूसरे का बेनिफिट लेते हैं। मेरे एक दो सवाल हैं जो कल का जो मेरा मेहमान है, और मैं आई डेफिनेटली लुक फॉरवर्ड फॉर योर फीडबैक एज वेल। मैं आपसे ये कहती हूं कि फौजी फर्टिलाइजेशंस फौज रन करती है, गवर्नमेंट में हाइब्रिड सिस्टम आ गया है, फौज बहुत सारी चीजों को लुक आफ्टर करेगी, एंड पॉलिटिशियंस, आप किसी एक पॉलिटिशियन से मुल्क की सूरत हाल के बारे में जिक्र नहीं करेंगे सुनेंगे, ये बयानात के बीच में जो मर्जी बात कर लें, मगर पाकिस्तान में भी बाकी दुनिया में भी बिल्कुल अमीर अमीर से अमीर तर होता चला जाएगा और गरीब गरीब से गरीब तर होता चला जाएगा। और ये मैं अपनी जब से मैंने होश संभाला मैं तब से ये लफ्ज सुन रही हूं कि जो मीडियोकर या दरमियाना तबका है वो बिल्कुल गायब हो जाए, हम तो बिल्कुल गायब हुए हुए आप समझिएगा। फौज क्यों जिम्मेदारी नहीं लेती? अगर फौज चाहे तो तालीम बालगां का अमल भी शुरू हो सकता है, अगर फौज चाहे तो आपके मुल्क में अगर तालीम की शरह बढ़ जाएगी दैट कैन चेंज वेरी मैनी थिंग्स। फौज अगर चाहे तो गवर्नमेंट की हेल्प के साथ स्मॉल इंडस्ट्रीज लगाने के बाद आपके वो लोग जो जिनमें कैपेबिलिटीज नहीं है या उनको इंडस्ट्रियल स्किल्स सिखाए जा सकते हैं, वो कौन सा एक इदारा था जिसको लियाकत अली खान की बेगम साहिबा ने अफवाह, ठीक है, अफवाह में वोकेशनल स्किल्स औरतों के दिए जाते थे, फिर एक हमारे लीडर आए थे जिन्होंने तालीम बालगां का सिलसिला शुरू किया था। यानी आप उस कौम का आलम देखिएगा कि हम कुरान पाक जो मेरा मैनुअल ऑफ लाइफ है, अभी रिसेंटली जो वाक्य हुआ, बाय द वे कल हम उस एएसआई से आपकी बात करवाएंगे, उस यंग असिस्टेंट सुपरिटेंडेंट पुलिस का जिक्र करेंगे जिसने इछरा में इस वाक्य को कंट्रोल किया, वरना तो तालीम का और शऊर का आलम इतना बुरा है कि एक लफ्ज जो अरबी एक लैंग्वेज है, अरबी में लिखा हुआ एक लफ्ज है, उसकी बिना के ऊपर एक उसको उन्होंने जला के ही मार देना था। आपको पता है इससे पहले बहुत से वाकयात ऐसे पाकिस्तान में हो भी चुके हैं। तो मैं सोच रही थी कि क्यों नहीं आर्मी जिम्मेदारी ले रही कि वो पाकिस्तान में वोकेशनल इंस्टीट्यूट्स को रन करे विदाउट फंडिंग, टेक द फंडिंग फ्रॉम द गवर्नमेंट, और या जो लोग हैं वहां पर लोगों को पैसा कमाने का तरीकाकार सिखाया जाए, नंबर एक। नंबर दो, वहां पर जो जागीरदाराना निजाम को खत्म करने के लिए आपको आपके गरीब लोगों को तालीम की तरफ रागब करना और उनको टेक्निकल स्किल्स देना बहुत जरूरी होंगे। मुझे बार बार एक शख्स याद आते हैं, हालांकि ये दिस इंटरव्यू एंडेड वेरी बैडली, कमरुज़मान कायरा साहब, जब मैंने उनसे ये बातें की तो ही हेटेड मी टू डेथ, अल्लाह उन्हें जिंदगी दे। उन्होंने कहा आप लोग ऐसे ख्याली पुलाव पकाते रहते हैं, पाकिस्तान के ग्राउंड फैक्ट्स ही कुछ और है। आपके जहन में ग्राउंड फैक्ट्स क्या है? विल टेक सम कमर्शियल्स एंड आई विल ट्राई टू ब्रिंग इन जनाब फयाज विलाना साहब, ताकि इस वक्त की लेटेस्ट पाकिस्तान की सूरत हाल। पाकिस्तान का अलमिया ये है कि हमारे प्रेसिडेंट अलवी साहब, आई हैव नथिंग अगेंस्ट, और मेरे लिए पाकिस्तान और पाकिस्तान की सालमियत ज्यादा इम्पोर्टेंट है। सदर अलवी साहब, जाहिर अगर नया इलेक्शन हो गया, अगर आप कुछ भी नहीं कर सके, अगर आप तब नहीं कुछ कर सके जब इलेक्शन रिगिंग हुई, तो आप कुछ भी नहीं कर सके, उस रिगिंग में आप कुछ नहीं कर सके। तो अगर आज आपको इजलास बुलाने की असेंबली बुलाई गई है, लेट द कंट्री वर्क। अगर मैं मुल्क के साथ सिंसियर हूं तो लेट द कंट्री मूव फॉरवर्ड। ठीक, यस, सुना है कि इससे पहले भी एक जमाने में शायद किसका दौर था, उस जमाने में भी जो एक हमारी लीडर हराई गई थी, उन्होंने आईएमएफ को इन्फॉर्म किया था कि पाकिस्तान में डेमोक्रेसी नहीं है, और अगर अपने मुल्क को बेइज्जत करने के लिए ये इकदाम भी किए जाते हैं तो दैट इज ऑल्सो रॉन्ग। बहरहाल probably Janab Fayaz Vilana is the best person to answer these questions, but unfortunately we are divided so badly ke har insaan agar wo ya to wo mukhtalif partiyon ko murad-e-ilzam thehrata hai ya sara ka sara ilzam jo hai wo fauj ke sar pe rakhta hai, main manti hu, magar fauj ko corrupt kisne kiya? और अगर इस मामले को आप 1947-49 पे लेके जाते हैं तो मुझे आप बताइएगा कि क्यों, कौन सा पॉलिटिशियन था जिसने अयूब खान को नीचे से ऊपर लेके आया था? कौन सा पॉलिटिशियन था जिसने जियाउल हक को नीचे से ऊपर लेके आया था? कौन सा पॉलिटिशियन था जिसने बाकी लोगों को सपोर्ट किया था? मस्ट बी देवर पॉलिटिशियंस। कौन कौन से पॉलिटिशियंस थे जिन्होंने एक्सटेंशन दी थी? और अगर अभी तक आपने शराब नहीं पी ना तो आप कभी भी शराब नहीं पियेंगे, मगर जिस दिन आपने शराब के दो घूंट पी लिए ना तो जो चुस्स आपको आनी है ना आपने उसके बाद शराब पीना शुरू कर देनी है। और फिर इन लोगों को जिनको करप्ट किया उनको करप्ट करने में दोनों तबके शामिल थे। आज भी पाकिस्तान में जो म्यूजिकल गेम हो रही है इसमें पॉलिटिशियंस रास्ता देते हैं। कैसे हो सकता था कि अनवारुल हक काकड़, जिनको उन्होंने सदर वजीर आजम बनाया, कैसे हो सकता है कि वो किसी और की जुबान बोल रहे हैं? अगर इज अ मैन ऑफ द वर्ड्स एंड अगर वो, अब मैं जो लफ्ज बोलने लगी थी शायद मैंने गलत लफ्ज बोल देना था कोई, तो उसको चाहिए था वो ही कुड हैव स्टैंड अप। आई डोंट वांट टू डिफेंड समथिंग रॉन्ग। अगर बहुत से लोगों ने इलेक्शन जीतने से इनकार कर दिया, उन्होंने कहा नो, हम जेन्युइन इलेक्शन जीतना चाहते थे, फिर जो लोग जीते वो क्यों जीते? प्रोमिसेस थे उनके साथ जिनकी वजह से वो जीते। फयाज दिलाना साहब मेरे साथ हैं। फयाज दिलाना साहब, मैं आपको खुश आमदीद कहती हूँ। अस्सलाम वालेकुम सर।
वालेकुम अस्सलाम। प्रोग्राम देखने वालों को भी मेरी तरफ से अस्सलाम वालेकुम।
माजी भाई, आपने ऑन नहीं कोई चीज किया हुआ, ऑन है, हमारा आवाज का मसला हो रहा है। मैंने आपसे कहा ना कि बहुत से लोग ये बाजूकात कह देते हैं कि किसी वजह से, बाजूकात कुदरत की तरफ से रुकावटें होती हैं, हमारे बस का रोग ही नहीं है। फयाज दिलाना साहब, हम आपको खुश आमदीद कहते हैं। अस्सलाम वालेकुम सर।
मुझे, वालेकुम अस्सलाम, मुझे आपकी आवाज आ रही है?
बिल्कुल आवाज का मसला। विल टेक वन कमर्शियल एंड कम बैक, स्टे ट्यून्ड प्लीज। اپنے دانتوں کی حفاظت کے لیے رابطہ کیجیے آپ کی اپنی ڈاکٹر نازیہ رحمان، لیزر ٹوتھ وائٹنگ، روٹ کینال ٹریٹمنٹ، ڈینٹل امپلانٹس،
فری ڈینٹل ٹریٹمنٹ فار کڈز، ہیلتھی اسمائلز انٹیریو کے تحت ڈینٹسٹری آن مسز ساگا، 65 مونٹپیلیئر اسٹریٹ، یونٹ 104، مسز ساگا روڈ اینڈ فائنینشیل ڈرائیو.
کال کیجیے ڈاکٹر نازیہ رحمان، 9058721100. کنسلٹیشن ایبسولیوٹلی فار فری. ڈینٹسٹری آن مسز ساگا.
کینیڈین امیگریشن کے لاس اور پالیسیز میں مستقل تبدیلیاں آتی رہتی ہیں، اسی لیے انتہائی ضروری ہے کہ آپ کا کام ماہرانہ طریقے سے تازہ ترین معلومات کے تحت کیا جائے. میرا نام یاسمین طیبی ہے اور میں گزشتہ 25 سالوں سے سٹیزن شپ، پی آر رینوولز، اسپاؤزل اسپانسرشپ اور ایجنسی کے پیچیدہ کیسوں کو کامیابی سے کر کے ہزاروں لوگوں کی رہنمائی کر چکی ہوں. kanimsolutions.ca پر جا کر ہماری فرم کے بارے میں مزید معلومات حاصل کر سکتے ہیں. ہمارے آفس میں سرٹیفائڈ اردو ٹو انگلش ترجمے کی بھی سہولیات موجود ہیں.
گرل ان ہٹ مسز ساگا میں آرڈر وایا فون، عمران بھائی کو کال کریں.
انتہائی لذیذ بریانی کھانا ہو یا پھر کڑھائی کھانا ہو یا پھر اسٹیکس کو انجوائے کرنا ہے تو آپ آرڈر پلیس کیجئے 9054058383.
گرل ان ہٹ. السلام علیکم، میں شبہات علی فرام میگا منی ایکسچینج. ہم تقریباً 18 سال سے منی ٹرانسفر کا کام کر رہے ہیں. اگر آپ کو پاکستان پیسے بھیجنے ہیں یا منگوانے ہیں تو ہم سے رابطہ قائم کریں. ہمارا فون نمبر ہے 9052794754 اور ہمارا ایڈریس ہے 4196 کوتھرا روڈ، مسز ساگا.
جی صاحب، ایک خبر سے خوش آمدید کہتی ہوں. آئی ہوپ سو تھنگز آر فائن ناؤ. جناب فیاض گلان صاحب، ہم آپ کو خوش آمدید کہتے ہیں. السلام علیکم سر.
وعلیکم السلام، آپ کو میری آواز آ رہی ہے؟
بلال صاحب السلام علیکم.
جی وعلیکم السلام. میں نے کہا آپ کو میری آواز آ رہی ہے؟
بات کر لیں. میری ان کو آواز پسند نہیں.
مجھے آ رہی آواز، مجھے آ رہی ہے
فیاض بھائی. مجھے میں نے کہا آپ کو میری آواز پسند نہیں.
نہیں، مجھے آپ کی آ رہی ہے، آپ کو میری آواز نہیں آ رہی.
مجھے ہر چیز کی آواز آ رہی ہے. دس از دا اونلی. سو آئی تھنک فیاض بھائی وانٹس ٹو ٹاک ٹو یو، ڈزنٹ وانٹ ٹو ٹاک ٹو می. جی جی فیاض بھائی، میرا اگر آپ کو آواز جا رہی ہے، میرا پاکستان کی کیا صورتحال ہے؟ نن آف دا پالیٹیشین از ٹاکنگ اباؤٹ کہ ہماری امپورٹ ایکسپورٹس کیا ہیں. نن آف دا پالیٹیشین از ٹاکنگ اباؤٹ کہ غریب کی زندگی کیا ہے. آج گوادر میں پھر بارشیں ہوئی ہیں. ابھی پچھلا کراچی کا حساب اور سندھ کا حساب نہیں تھا چکایا گیا، اور بلوچستان کا حساب نہیں تھا چکایا گیا. اپنی اپنی ریوڑیاں بانٹی جا رہی تھی، تو کیا فرمائیں گے آپ؟
آپ کی بات بالکل ٹھیک ہے کہ ہمارے پالیٹیشینز اور ہماری گورنمنٹیں جو ہیں وہ پبلک کی، عام آدمی کی بات نہیں کر رہے، اپنے اپنے ریوڑیاں بانٹنے کے لگے ہوئے ہیں. بالکل آپ کی بات ٹھیک ہے. لیکن یہ سیلاب، یہ بارشیں، یہ سلسلے تو ایک قدرتی آفات ہیں، ان کو تو کوئی روک نہیں سکتا. ان پہ کام ہونا چاہیے، اور جو سٹنگ گورنمنٹس ہوتی ہیں ان کی ذمہ داری ہوتی ہے. کیئر ٹیکر گورنمنٹ کا مطلب یہی ہے کہ روز کے ہمارے معمولات زندگی جو ہیں وہ چلتے رہیں، ان کو چلانا ان کا کام ہے. ان کا کام یہ نہیں ہے کہ انتخابی نشان جو ہے وہ کس کو الاٹ ہونا ہے اور کس کو نہیں ہونا، اور جو کاغذات نامزدگی داخل کرانے جا رہے ہیں ان سے کاغذات نامزدگی چھیننے ہیں، یہ نہیں ہے کام. حتیٰ کہ حکومتیں، الیکشن کرانا کام ہوتا تھا، لیکن محسن نقوی صاحب نے باقاعدہ لاہور میں شہباز شریف صاحب کی اور زرداری صاحب کی پہلی میٹنگ کرائی حکومت سازی کے سلسلے میں. پھر وہ اسلام آباد پنڈی آئے تو یہاں دوبارہ انہوں نے ایک میٹنگ کرائی. تو یہ تو باقاعدہ حکومت سازی کے کام میں شامل ہو گیا. ان کا کام کوئی کام نہیں ہے کہ حکومت کس کی بن رہی ہے، کس کی نہیں بن رہی. لیکن مسئلہ یہ ہے کہ یہ سارے جاب سیکرز ہیں. یہ جاب سیکرز کی ایک پوری لاٹ ہے پاکستان میں، جس میں محسن نقوی صاحب نے تو اپنی جاب پکی کر لی، وہ چیئرمین کرکٹ کنٹرول بورڈ بن گئے ہیں. انوار اللہ کاکڑ صاحب از اسٹل لوکنگ فار، وہ چاہتے ہیں کہ مجھے دوبارہ سینیٹر بنایا جائے، چیئرمین سینیٹ بنایا جائے، ان کی یہ خواہش ہے. مرتضیٰ سولنگی صاحب اس خواہش میں ہے کہ شہباز شریف صاحب مجھے جو ہے منسٹر رکھ لیں دوبارہ. ہر بندہ اپنی جاب کے چکر میں پڑا ہوا ہے، اپنے اگلے 4-5-6 سال کی تنخواہیں، جو لاکھوں میں تنخواہیں ہوتی ہیں، ساتھ پرکس اینڈ پرویلیجز ہوتے ہیں، اس کے چکر میں پڑے ہوئے ہیں. عام آدمی کا کیا مسئلہ ہے؟ جو ذمہ داری ہے وہ کہاں ہے؟ کسی کو اس کا کوئی احساس نہیں ہے. دوسری طرف آپ آ جائیں، الیکشن بظاہر کہا جاتا ہے کہ جی جمہوریت جو ہے از دا بیسٹ ریونج، کہ جمہوریت کے ذریعے لوگ اپنے ووٹ کے ذریعے فیصلہ کرتے ہیں کہ کون ہم پہ حق حکمرانی کس کا ہوگا. لیکن لوگوں نے ووٹ ڈالے کہیں اور نکلے کہیں اور سے، تو لوگوں کا حق حکمرانی بھی ضائع ہو گیا، ختم ہو گیا، اب لوگوں کا اس پہ ووٹ پہ بھی اعتبار نہیں رہا. اب اگر یہ سلسلہ جس طرح کے 8 فروری سے چلا ہے اور 8 فروری کی شام تک تو صرف الیکشن میں لوگوں کو ووٹ کے تک جانے تک جو ہے سامنے جو امیدوار تھے ان کو توڑا جا رہا تھا، ان کے خلاف انتقامی کاروائیاں تھیں، لیکن 8 فروری کی شام جب پولنگ بند ہو گئی رات شام 5 بجے، اس کے بعد پھر ووٹر کے خلاف کاروائی شروع ہو گئی کہ ہاں بھائی تو ایکس کو دیتا تھا، ایکس تو ہمیں پسند نہیں ہے، ہم تو وائی میں ڈالیں گے تمہارا ووٹ یا زیڈ میں ڈالیں گے. وہ سلسلہ جو 8 کی شام 5 بجے شروع ہوا ہے وہ انتہائی خوفناک ہے کہ عام آدمی کی رائے کو آپ گن کے زور پہ، بندوق کے زور پہ آپ بدل رہے ہیں. یہ جو بندوق کے زور پہ لوگوں کی رائے بدلنا ہے، ایکچولی رائے کی اہمیت ہوتی ہے. جو کہا جاتا ہے کہ جمہوریت ہی الٹیمیٹ سلوشن کا حل جمہوریت میں ہے، تو جمہوریت تو دفن ہو چکی ہے 8 فروری کی شام 5 بجے کے بعد. اب پاکستان میں لوگ، اگر میں نہیں چاہتا کہ لوگ اس طرح کریں، لیکن لوگوں کو اگر اسی طرح دیوار کے ساتھ لگایا جاتا رہا، آپ نے قومی اسمبلی کا الیکشن ریزلٹ مینیپولیٹ کر لیا، آپ نے پنجاب اسمبلی کا مینیپولیٹ کر لیا، بلوچستان میں آپ نے لٹرلی اپنی مرضی سے آپ نے ریزلٹس دیے، سندھ میں اور کے پی کے میں آپ کو نہیں کر سکے آپ، کیونکہ وہاں ایک ایک پارٹیز نے اپنا اپنا قلعہ مضبوط کر لیا تھا، انہوں نے اپنی اپنی پوزیشن مضبوط کر لی تھی. باقی مرکز میں، پنجاب میں اور بلوچستان میں کوئی پولیٹیکل پارٹی ایز اے سنگل لارجسٹ پارٹی کے طور پر اپنے آپ کو منوا نہیں سکی، اس لیے وہاں جا کے بندوق والوں کا زور چل گیا. اب یہ بندوق والوں کا زور اب وہ چلانا چاہتے ہیں سینٹ میں اور چیئرمین سینٹ کے الیکشن میں، اب وہ بندوق کا زور چلانا چاہتے ہیں پرائم منسٹر کے الیکشن میں، اب وہ بندوق کے زور پہ پریزیڈنٹ بھی اپنی مرضی کا بنانا چاہتے ہیں. اور یہ سب پاکستان کی عوام، 25 کروڑ عوام دیکھ رہی ہے، اور اسپیشلی ہماری یوتھ، جن کے بارے میں ہمیں بڑا فخر تھا کہ 62-65% ہماری یوتھ ہے، یوتھ جس نے پہلی دفعہ جنہوں نے ووٹ ڈالے ہیں 2 کروڑ 10 لاکھ لوگ، اور اگلے الیکشن تک مزید اتنے 2-3 کروڑ نئی یوتھ ایڈ ہو جائے گی. تو یہ جو 4-5 کروڑ کی جو یوتھ ہے، فار ایگزامپل 14-15 سال کا بچہ الیکشن، اس کا ووٹ تو نہیں ہے لیکن وہ دیکھ تو رہا ہے، وہ سمجھ بھی رہا ہے، اگلے الیکشن میں وہ بھی ووٹ کا اہل ہو جائے گا. تو یہ جو 6-7-8 کروڑ یوتھ ہے ہماری، یہ کیا حشر کرے گی ان لوگوں کا جو اس وقت سوچ نہیں رہے کہ یہ ہمارا کل کیا ہوگا. اور فار ایگزامپل دوسری طرف دیکھا جائے کہ یہ لوگ پاکستان کو چھوڑ کے بھاگ رہے ہیں، اس وقت میکسیمم نمبر آف پیپل اپلائی کر رہے ہیں، فارم لے رہے ہیں ویزا کے لیے، اور وہ چاہتے ہیں ہمیں دنیا کے کسی ملک کا ویزا لگ جائے اور ہم وہاں نکل جائیں. یہ سلسلہ اگر جاری رہا، ایک تو یہ ہے کہ برین ڈرین ہوگا، بہت زیادہ لوگ باہر نکلیں گے مایوس ہو کے. دوسری بات یہ ہے کہ بہت سارے پاکستان کے اندر لوگ ہیں جو سمجھتے ہیں کہ ہمیں پنجاب میں ہمارے ساتھ انصاف نہیں ہو رہا، وہ کہتے ہیں ہم انٹرنل ڈسپلیسمنٹ کے لیے اگری ہیں، وہ کہتے ہیں ہم کے پی کے میں جا کے رہنے کے لیے تیار ہیں. تو یہ بہت زیادہ مسائل آنے والے ہیں صرف ایک وجہ سے کہ آپ نے لوگوں کی رائے کا احترام نہیں کیا. جی
بہت شکریہ سر آپ نے بات کی. میں آپ سے ایک سوال کرنا چاہتی ہوں اور مجھے یقین ہے کہ آپ کے پاس باقاعدہ انفارمیشن ہوگی، کیونکہ آپ کو پتہ ہی ہے کہ سوشل میڈیا، آئی ٹوٹلی ڈونٹ بلیو ان سوشل میڈیا، مگر کہا جاتا ہے کہ کچھ ایک آرمی کے آفیسرز جس میں لیفٹیننٹ جنرلز بھی ہیں، بریگیڈیئرز بھی ہیں، کورٹ مارشل ان کا ہو رہا ہے کہ دے ور سپوز ٹو گیٹ سرٹن ریزلٹس فار دا فیلئر، دے کوڈ ناٹ گیٹ دوز ریزلٹس، اور جوگ در جوگ لوگوں نے ووٹ ڈالا، آزاد امیدوار کو ووٹ ڈالا. تو آپ کے نوٹس میں کیا ہے کہ کتنے آفیسرز ہیں جن کا کورٹ مارشل ہو رہا ہے، اور کیا از دیر اینی، یس اٹس اے ڈیموکریسی، کہ آرمی ممبرز کی فیملیز نے ووٹ اپنی اپنی مرضیوں کی پارٹیوں کو ڈالے ہیں، مگر کیپنگ پارٹیز اسائڈ، what do you say ki how many lieutenant generals and brigadiers and others jinke court martials ho rahe hain because they could not achieve required results.
jab tak aisi cheeze officially announce na ho jaye us waqt tak inko rumors kehte hain, hum rumors kahenge ki aisi rumors hain,
afwahein
hain,
thank you sir,
ki is tarah ho raha hai, lekin common sense ki baat hai ki pakistan mein ek aam aadmi, اسپیشلی جو پڑھا لکھا بندہ ہے اور پڑھے لکھے طبقے میں جو لوگ ہیں، وہ یہ سب کچھ دیکھ رہے ہیں اور ان سے یہ برداشت نہیں ہو پا رہا. اور پھر یہ پڑھے لکھے لوگ جو ہیں، انہی میں سے آپ کے بیوروکریٹس بھی ہیں اور ان کی فیملیز بھی ہیں، پڑھے لکھے لوگوں میں سے ہی آپ کے اکیڈیمیا میں لوگ ہیں، پروفیسرز ہیں اور ٹیچرز ہیں، پڑھے لکھے لوگوں میں سے ہی آرمی آفیسرز ہیں اور ان کی فیملیز ہیں، پڑھے لکھے لوگوں میں لائرز، ڈاکٹرز، انجینئرز اور دوسرے آئی ٹی پروفیشنلز ہیں. تو یہ جو پڑھے لکھے لوگوں کا ہوتا ہے، فار ایگزامپل ہر پڑھی لکھی فیملی میں کوئی بیوروکریٹ ہوتا ہے، کوئی جرنیل ہوتا ہے، کوئی ڈاکٹر ہوتا ہے، کوئی انجینئر ہوتا ہے. پڑھی لکھی فیملی آپ اپنے گاؤں میں دیکھ لیں، آپ اپنے ارد گرد دیکھ لیں، جہاں بھی آپ، جہاں سے آپ کا تعلق ہے، جاننے والے ہیں. تو یہ ہو ہی نہیں سکتا کہ ملٹری اسٹیبلشمنٹ یا ملٹری کے جو ہائی اپس ہیں ان تک یہ بات، یہ سینٹیمنٹ نہ پہنچے کہ پبلک کی میجورٹی کیا چاہتی ہے. اور پھر لوگوں کی جو یوتھ ہے، فار ایگزامپل ایک مزدور عام ریڑھی والا ہے، اس کا بچہ جس نے بی اے کر لیا ہے وہ، اس کی بھی سوچ وہی ہے، اور ایک جرنل کا بچہ جس نے بی اے کر لیا ہے اس کی بھی سوچ وہی ہے. وہ یہ سارا کچھ سوشل میڈیا کی وجہ سے یا ویسے خود دیکھ رہے ہیں، سمجھ رہے ہیں، آپس میں ڈسکشن کرتے ہیں، وہ یہ برداشت نہیں کر پا رہے. پھر ان کا پریشر آبویسلی ان ڈیسیژن میکنگ پہ جو بیٹھے ہوئے ہوں گے، آرمی آفیسرز ہوں گے یا بیوروکریٹس ہوں گے یا کمشنر چٹھا ٹائپ لوگ ہوں گے، ہر ایک پہ پریشر تو تھا. ان میں سے کسی نے پریشر برداشت کیا، کسی نے نہیں کیا. کسی نے اپنی مرضی کا رزلٹ لے کے اپنے بڑے صاحب کو دے دیا، کسی نے کوشش کی وہ نہیں دے سکا، اور کسی نے بالکل کوشش ہی نہیں کی. اس نے کہا جی میں بیمار ہوں، میں سائڈ پہ ہوں، مجھے چھٹی دے دیں، میں گھر جا رہا ہوں، میں ادھر جا رہا ہوں، میں ادھر جا رہا ہوں، میری بیوی بیمار ہے، میرا کچھ مسئلہ ہے. کیونکہ آرمی کے اندر کی جو انٹرنل چیزیں ہوتی ہیں وہ باہر پبلک تک تو نہیں آتی کہ کتنی ٹرانسفریں ہو رہی ہیں، کتنے تبادلے ہو رہے ہیں، کتنی لوگوں کی ترقی دی جا رہی ہے، کتنی کی ترقی روکی جا رہی ہے. یہ ساری چیزیں باہر نہیں آنے دیتے. اور اسی لیے ایک پاکستان میں ایک ان نون سا، انڈکلیئرڈ سا ایک کوڈ آف ایتھکس بتایا ہوا ہے انہوں نے میڈیا کے لیے بھی، کہ جی آپ عدلیہ کے بارے میں اور آرمی کے بارے میں کوئی بات نہیں کر سکتے. یہ ہمیں جب سے ہم نے پاکستان میں جرنلزم کی اور ہمیں یہ کہا گیا جی یہ دو ادارے ہیں ان کے بارے میں آپ بات نہیں کر سکتے. لیکن اب حالات ایسے ہو چکے ہیں کہ اب کوئی بات ڈھکی چھپی نہیں رہتی. آج اگر یہ بات صرف ریومرز کی حد تک ہے، کل یہی بات ریومرز جو ہیں یہ خبریں بن جائیں گی. اور یہ یقیناً ہوگا کیونکہ ہر بندہ اس طرح نہیں ہوتا کہ جی آمین کہہ دے. کچھ لوگ آگے سے بول بھی پڑتے ہیں. فار ایگزامپل کمشنر چٹھا نے بولا تو وہ صرف ایک کمشنر چٹھا نہیں تھا، ڈسٹرکٹ ریٹرننگ آفیسر جیلم نے 3 دفعہ پریس کانفرنس بلائی، اور وہ جو لوکل میڈیا کے بندے ہوتے تھے جو ہی ان کو پریس کانفرنس کے لیے وہ بلاتا تھا، ظاہر ہے جیلم میں ڈسٹرکٹ ریٹرننگ آفیسر تھا سمیع اللہ فاروق اس کا نام تھا، اس نے پریس کانفرنس بلاتا تھا، جنگ کے نمائے وقت کے خبریں، نیوز ڈان کا جو بھی لوکل رپورٹر تھا ان کو کال کرتا تھا کہ آئے میں نے پریس کانفرنس کرنی ہے. تو وہ ظاہر ہے وہاں سے لوکل آئی ایس آئی اور آئی بی کے بندوں کو بھی پتہ چل جاتا تھا، تو وہ فوراً پریس کانفرنس رکوا دی جاتی تھی، بندوق والے پہنچ جاتے تھے اور اسے کہتے تھے چلو اندر بند کمرے میں بند کر دیتے تھے، تم نے کوئی پریس کانفرنس نہیں کرنی. اور میڈیا والوں کو کہتے تھے پریس کانفرنس کینسل ہو گئی ہے. اسی طرح کمشنر ملتان کے بارے میں کہا گیا کہ اسے نظر بند کر دیا ہے، بندوق والے وہاں پہنچ گئے ہیں اور اسے بند کر دیا گیا ہے، اسے کہا ہے باہر تم نے میڈیا سے نہیں ملنا. یہ 2-3 خبریں باہر نکلی ہیں. پتہ نہیں کتنے اور اس طرح کے ہوں گے جنہوں نے انکار کیا ہوگا یہ سب کچھ ماننے سے، کیونکہ دن دہاڑے کوئی بندہ یہ برداشت نہیں کر سکتا. اور اسپیشلی ضمیر ہر کسی کا ہوتا ہے، اور پھر ضمیر میں پھر شام کو انہوں نے اپنی فیملیز کو، اپنے بچوں کو، اپنے گھر والوں کو، اپنے عزیزوں رشتہ داروں کو، اپنے محلے والوں کو فیس کرنا ہوتا ہے. حتیٰ کہ آپ کا ڈرائیور بھی جو ہے نا آج، وہ شام کو جب صاحب گاڑی میں بیٹھتا ہے ڈرائیور کہتا ہے کہ صاحب آج باہر یہ ہوا آپ کے آفس کے باہر، پوری کہانی ڈرائیور آپ کو بتا دیتا ہے کہ آپ کے باہر آفس میں کیا تماشا لگ رہا تھا اور کس طرح فائلیں ادھر موو ہو رہی تھی، ادھر موو ہو رہی تھی. ہر بندے کو آج کل پتا ہے. اور پھر ہر بندے کے ہاتھ میں موبائل فون ہے، اس کے پاس موبائل فون کے ذریعے اسے پاکستان کی گلگت سے لے کر گوادر تک اور چترال سے لے کر پشاور اور پشاور سے لے کر کوئٹہ کراچی تک ساری خبریں اس کے ہاتھ میں ہیں. تو اس طرح یہ بالکل آپ کی بات ٹھیک ہے، اس طرح کی چیزیں ہوں گی، لیکن ابھی تک وہ خبریں نہیں بنی. خبریں بن جائیں گی جب وہ آفیشلی کہیں کسی جگہ سے لیک ہوں گی.
بہت شکریہ سر. میرا یہاں پر آپ سے ایک سوال آ رہا ہے کہ جناب لیاقت چٹھا صاحب، کمشنر راولپنڈی جو ہیں، ہی واز اپوائنٹڈ آن 22 اگست 2022 میں جب پی ڈی ایم 1 کی گورنمنٹ تھی، اینڈ واز اے ویری کلوز فرینڈ آف جناب حمزہ شہباز. He was not eligible for this position. یہ پنجاب سروسز سے تھے اور اس پوزیشن پہ آئے تھے جس پہ جو سی ایس ایس کے افسر، پاکستان لیول کے افسر آتے ہیں. سو ہی واز ویری کلوز الائی آف جناب حمزہ شہباز صاحب کے. انہوں نے کنفیس کرتے ہیں اور کنفیس کرنے کے بعد پھر ان کی ایک ویڈیو آتی ہے کہ میں جہاز میں بیٹھا ہوں اور میں جا رہا ہوں اور میں بتاؤں گا نہیں کہ میں کہاں جا رہا ہوں. اس کے بعد ویری نیکسٹ ڈے وہ اپولوجائز کر لیتے ہیں کہ جی مجھے بہکا دیا گیا. حالانکہ ہی واز اے کلوز الائی آف حمزہ شہباز اپوائنٹڈ ڈیورنگ دا پی ڈی ایم 1 ٹائم. میں پی ڈی ایم 1 ٹائم اس لیے کہہ رہی ہوں کہ پی ڈی ایم 2 از آن دا وے، اور یہ جو انٹرم گورنمنٹ ہے، یہ جو منگائی شنگائی ہو رہی ہے نا، یہ وقتی ہے. کیونکہ پی ڈی ایم 2 نے جب آنا ہے، میں کہہ میں بھی لکما دے ہی چلنا، ਤੇ ਫਿਰ ਇਨ੍ਹਾਂ ਨੇ ਪੀ ਡੀ ਐਮ ਹੁਣ ਥੋੜਾ ਇੰਪ੍ਰੈਸ਼ਨ ਵੀ ਤੇ ਚੰਗਾ ਕਰਨਾ ਹੈ ਨਾ, ਤੇ ਫਿਰ ਕੀਮਤਾਂ ਘੱਟ ਕਰ ਦੇਣਗੇ ਕਿ ਤੁਸੀਂ ਕਹੋਗੇ ਬੱਲੇ ਬੱਲੇ ਬੜੀ ਚੰਗੀ ਹਕੂਮਤ ਆਈ ਉਹਨਾਂ ਨੇ ਯੂਨ ਟਰਮ ਨੇ ਕੀਮਤ ਵਧਾ ਦਿੱਤੀ ਸੀ। ਐਨੀ ਵੇਜ਼, तो जो आपके चट्ठा साहब हैं, जब उन्होंने ये कहा तो उन्होंने कहा मुझे बहका दिया गया था, और जब उन्होंने बहकाने का जिक्र किया तो उन्होंने पीटीआई का नाम ले लिया। अपॉइंट आपको पीडीएम ने किया, अब यार आप हमजा शहबाज के हैं तो फिर तुसी पीटीआई कितो लाया है?
अच्छा, ये जो इस तरह की पोस्टें होती है ना, और स्पेशली आप कहें जी कि इस्लामाबाद में जो आई जी या इस्लामाबाद का डीसी या पिंडी का डीसी या पिंडी का कमिश्नर या पिंडी का डीआईजी, ये बड़ी सेंसिटिव पोस्टें होती हैं। फॉर एग्जांपल पिंडी के अंदर जेलम, चकवाल, अटक और मरी, तलागांग यही नहीं आते, जीएचक्यू भी आता है उसके अंदर, पिंडी के अंदर। तो कमिश्नर चट्ठा के एरिया के अंदर जीएचक्यू है, और जीएचक्यू के अंदर 145 मेजर जनरल और लेफ्टिनेंट जनरल के ऑफिसेज हैं, वहां बैठते हैं, मूव अराउंड करते हैं, और पिंडी कैंट है, वाह कैंट है, और ये एक पूरा जेलम कैंट है, तीन तो कैंट उसके अंदर आते हैं, मंगला कैंट है, ये सारा कुछ कमिश्नर चट्ठा के अंदर आता है। ऐसी पोस्ट पे यकीनन वो आर्मी का बंदा था, और स्पेशली आर्मी वालों के हाथ वही बंदे लगते हैं जो या तो करप्ट होते हैं या उसकी कोई उनका कोई सगा भाई कोई जनरल वगैरह हो, जिस तरह चौधरी निसार अली खान सारी जिंदगी उनके साथ रहा, क्योंकि इनके वालिद साहब भी आर्मी में थे और इनके भाई मेजर जनरल इफ्तिखार अली खान लेफ्टिनेंट जनरल रिटायर हुए थे, सेक्रेटरी डिफेंस भी रहे इफ्तिखार अली खान, जो निसार अली खान के बड़े भाई थे, वो आर्मी में रहे तो उनके लिंक्स कॉन्टैक्ट थे, वालिद साहब भी उनके आर्मी में थे। तो या तो वो रीजन होती है आर्मी के क्लोज या उनकी खास बुक्स में रहने की, या फिर करप्ट लोग होते हैं, और ये डीसी फैसलाबाद रहे, डीसी डेरा गाजी खान रहे, ये डीसी पिंडी रहे, ये जहां जहां रहे डीसी गुजरात रहे, जहां जहां रहे इनके बारे में इनकी करप्शन की आवाज थी, और ये फिर नीचे से नायब तहसीलदार से तरक्की करके कमिश्नर बने थे, और प्रमोटी जब वहां तक जाते हैं तो वो ऐसे ही नहीं जाते, पता नहीं उन्होंने दरमियान में क्या कुछ किया हुआ होता है, तो वो कमजोर आदमी थे और उन्हें पिंडी लगाया हुआ इसीलिए था कि वो पिंडी वालों के उसमें कहने में थे। उन्होंने जब पहले दिन प्रेस कॉन्फ्रेंस की तो मैंने तो उसी दिन ही शायद आपके टेलीविजन पे कहा था या अपने यूट्यूब पे कहा था, मैंने कहा था कि मुझे इनकी कोई बात में वजन इसलिए नहीं लगता कि कौन सा बंदा है जिसको पता हो कि मैं दो हफ्ते बाद रिटायर होने लगा हूं, और उसने 38-40 साल जॉब की हो, और उसने रिटायरमेंट पे अपनी तमाम कम्यूटेशन लेनी है, उसने अपने तमाम पर्क्स एंड प्रिविलेजेस और पेंशन और सारे अपने फायदे लेने हैं जो उसने सारी जिंदगी कमाए हैं और सेव किए हैं, कौन दो हफ्ते पहले उनको उस टोकरी को लात मारता है। इसलिए ये किसी के कहने पे उन्होंने किया था, और बाद ये बात खुली कि शहबाज शरीफ साहब और जरदारी साहब एक टेबल पे नहीं बैठ रहे थे, ये किसी नतीजे पे नहीं पहुंच रहे थे, और हमारी मिलिट्री एस्टेब्लिशमेंट को लग रहा था कि शायद हमें अल्टीमेटली वापस फिर पीटीआई के पास जाना पड़ेगा, और अगर पीटीआई के पास जाना पड़ा तो ऑब्वियसली इमरान खान बाहर होगा, और इमरान खान बाहर होगा तो फिर वो हमारे साथ क्या करेगा, वो कोई डील बन नहीं रही थी क्योंकि इमरान खान किसी बात पे भी राजी नहीं हो रहा था। तो इसलिए उन्होंने इन्हें लिटरली डराने धमकाने के लिए कमिश्नर चट्ठा से प्रेस कॉन्फ्रेंस कराई, उसका स्टेटमेंट दिलवाई, जब चट्ठा से करवाई तो साथ कहा कि ये एक चट्ठा है, इस तरह के तीन चार कमिश्नर हमने और रोक के रखे हुए हैं, आप बैठते हो या सारा कुछ बाहर आए, क्योंकि अगर इस तरह के हमने तीन चार और को बोलना पड़ा तो फिर ये सारी आपकी सीटें जो हमने आपको जितवाई हैं ये सारी वापस हो जाएंगी, और उसके बाद इमरान खान आ जाएगा, और फिर आपका क्या होगा अशर, ये आप जाने, हम तो जीएसयू के अंदर महफूज हैं। इस तरह डराया धमकाया गया, और फिर जरदारी साहब आपने देखा कि रात को 12 बजे उन्होंने प्रेस कॉन्फ्रेंस की कि हाँ जी हमारा इत्तेहाद बन गया है, और उस प्रेस कॉन्फ्रेंस में रंग उड़ा हुआ था शहबाज शरीफ साहब का भी, जरदारी साहब का भी, और बिलावल भुट्टो का भी। कहा जाता है कि बीमएस जो मिलिट्री एस्टेब्लिशमेंट हमारी आईएसआई वालों की एक मारगला की पहाड़ियों के अंदर एक बीमएस उसको कहते हैं, मैस है, डीजी काउंटर इंटेलिजेंस का ऑफिस भी वहां ही है और उसको मैस भी कहते हैं, वहां इन्हें रात के अंधेरे में बुलाया गया और वहां इन्हें ओरिजिनल फॉर्म 45 दिखाए गए कि ये फॉर्म 45 है ओरिजिनल, हमने बना के ये फॉर्म 47 के जरिए आपको जितवाया है, अगर ये ओरिजिनल हमने आउट कर दिए तो आपके हाथ में तो कोई सीट नहीं बचेगी, तो फिर क्या होगा। तो एक्चुअली वो उस सारी चीज जो कुछ नजर आ रहा था उससे बचाने के लिए किया गया था। जी
बहुत शुक्रिया सर, आपने अभी थोड़ी देर पहले एक बात कही थी और पीपल्स पार्टी और मुस्लिम लीग का जो इल्हाक हुआ है, बड़े गम के साथ मैं आपके साथ शेयर करना चाहती हूं कि तमाम पार्टियां अपने कैंडिडेट्स को जब लेके आती हैं तो जो मुंतखब सीटें हैं जिसमें खवातीन की भी हैं जिसमें माइनॉरिटीज की भी हैं, हर पार्टी अपने मेंबर्स को पहले देती है, यानी उस मुल्क में गसब करना और डाका डालना का आलम यहां तक पहुंचा है कि वो जो मुख्तलिफ पार्टियां हैं उनके मेंबर्स को भी गसब करने के लिए पीपल्स पार्टी ایم کیو ایم اور مسلم لیگ نون کو میدان دیا جا رہا ہے کہ ان کے جو یہ جو مائنورٹی اور اسپیشل سیٹس ہیں وہ ممبر لے لیں. مگر پیپلز پارٹی اور مسلم لیگ نون میں جو الحاق ہوا, پہلے پیپلز پارٹی کہتی تھی ٹھیک ہے جی ہم آپ کی حکومت بنائیں گے, حکومت آپ کرو, مگر انہوں نے پوزیشنز لے لی تھی کہ یہ پوزیشنز ہمارے پاس ہوں گی, جس میں پریزیڈنٹ کی پوزیشن تو ہر حالت میں زرداری صاحب کے پاس ہوگی. واٹ وڈ یو سے؟
پریزیڈنٹ آئینی عہدہ ہے اور آئینی عہدے میں آپ کو پتا ہے کہ کتنے پریولیجز ہوتے ہیں. آپ دیکھیں عارف الوی صاحب ان مشکل حالات میں بھی, پی ٹی آئی کا ہر بندہ جو ہے وہ زیر عطاب رہا, لیکن عارف الوی صاحب نے یہ 5 سال اپنے سکون سے گزارے اور آخری ہفتہ ان کا رہ گیا. اسی طرح زرداری صاحب اگر پریزیڈنٹ بن جاتے ہیں تو انہیں پتا ہے کہ مجھے اس آئینی عہدے پہ رہتے ہوئے مجھے ہر قسم کا استثناء حاصل ہوگا اور میں پھر یہاں سے بیٹھ کے آرام سے سب کی ڈوریاں ہلاؤں گا اور اپنی مرضی کے فیصلے کراؤں گا. شہباز شریف صاحب کی گورنمنٹ چلی جائے گی لیکن عارف الوی صاحب برقرار رہیں, زرداری صاحب برقرار رہیں گے. کیوں کہ جب تک نیا الیکشن نہیں ہوگا, نئی اسمبلیاں نہیں آئیں گی اور نئی اسمبلیاں زرداری صاحب کے خلاف امپیچمنٹ نہیں کریں گی, ان کا مواخذہ نہیں ہوگا, اس وقت تک انہیں کرسی صدارت سے ہٹایا نہیں جا سکتا. اور امپیچمنٹ کے لیے 2/3 میجارٹی چاہیے ہوتی ہے, صدر بننے کے لیے سمپل میجارٹی چاہیے لیکن امپیچمنٹ کے لیے 2/3 چاہیے. سمپل تو ابھی بائی ہوک کر کروک زرداری صاحب لے لیں گے, اس کے بعد پھر یہ مسلم لیگ نون کے ساتھ بھی اڈا لگا لیں گے اور مسلم لیگ نون کے ساتھ جب اڈا لگائیں گے تو آبیسلی عمران خان اور پی ٹی آئی کے ساتھ انہیں دوستی کرنی پڑے گی اور کر لیں گے. یہ تو ہو نہیں سکتا کہ مسلم لیگ نون اور پی ٹی آئی ایک پلڑے میں ہو کے تو زرداری صاحب کے خلاف امپیچمنٹ کریں, یہ تو ہونے نہیں دیں گے, نہ کوئی کرے گا, کیونکہ نون لیگ اور پی ٹی آئی نے تو کبھی ایک جگہ ہونا نہیں ہے, اگر انہوں نے ہونا ہوتا تو اتنی لڑائی کہاں تک جاتی. تو اس لیے زرداری صاحب بڑا سیفلی پلے کر رہے ہیں اور بڑا صحیح پلے کر رہے ہیں. سیاستدان وہی ہوتا ہے جو اپنی سیکیور کر کے اپنی پوزیشن, اپنی گول پوسٹ سندھ والی, انہوں نے گول پوسٹ بھی اپنی سنبھالی ہوئی ہے, وہاں میجورٹی لے لی ہے. عمران خان کے پاس بھی کے پی کے کی گول پوسٹ عمران خان کے پاس سیف ہے, لیکن عمران خان کے پاس اور کوئی اس کے علاوہ بندہ کوئی نہیں ہے. عمران خان اب دیکھیں اب اندر ہے تو باہر انہیں سمجھ نہیں آ رہی ہم کریں کیا. انہوں نے پہلے اپنے بندوں سے صحیح طرح وہ کھڑے نہیں کرا سکے, الیکشن نہیں جتوا سکے, جیتے ہیں تو وہ فارم 45 اور فارم 47 والے مسئلے سے نہیں نکل سکے. فارم 45 47 سے بھی ابھی نہیں نکلے تو ان کی خواتین کی نشستیں اور اقلیتوں کی نشستیں ان کے ہاتھ سے جا رہی ہیں, وہ انہیں نہیں بازیاب کروا پا رہے ابھی تک. اور پھر ابھی وہ قومی اسمبلی کا اجلاس رکوانے میں وہ ناکام ہو رہے ہیں, وہ نہیں کروا رہے. پھر کے پی کے میں امین اللہ گنڈا پور کا انہوں نے اناؤنس کیا ہے لیکن ابھی تک انہیں سمجھ نہیں آ رہی کہ کے پی اے کی گورنمنٹ کو ہم نے یوز کس طرح کرنا ہے, صرف اپنی ترقیاتی منصوبوں کے لیے استعمال کرنا ہے یا وہاں سے بیٹھ کے ہم نے کوئی سیاسی مورچہ لگانا ہے اور سیاست کے لیے بھی استعمال کرنا ہے. حالانکہ بتانے والے, مشورے دینے والے اختر مینگر اور مولانا فضل الرحمان ٹائپ انہوں نے مشورہ دے رہے ہیں کہ آپ آل پارٹیز کانفرنس رکھوا لیں, بلوا لیں, فوراً بلائیں دھاندری پہ آل پارٹیز کانفرنس, لیکن پتہ نہیں وہ بلاتے ہیں نہیں بلاتے. لیکن بہت سارے مسائل ہیں ان کے صرف اس وجہ سے کہ ان کے پاس ایک لیڈر ہے عمران خان, اس کے پیچھے پھر اندھیرا ہی اندھیرا ہے. جی
بہت شکریہ فیاض رحمان صاحب. اینی تھنگ ایلس وٹ یو وانٹ کہ پاکستان آپ کو کس سمت میں نظر آئے گا؟ مشاہد حسین حالانکہ ہمیشہ سے اسٹیبلشمنٹ کے ساتھ رہے, مسلم لیگ کاف کے ساتھ رہے اور مسلم کاف جو ہے وہ اسٹیبلشمنٹ کا یا فوج کا دایاں ہاتھ, مگر آج کل وہ بھی بڑا لاؤڈلی بات کرتے ہوئے نظر آتے ہیں کہ اگر قوم نے مینڈیٹ دیا ہے تو لیٹ اٹ ورک دیٹ وے. تو مطلب
مشاہد حسین سید صاحب مسلم لیگ کاف میں رہے, ان کے سیکرٹری اطلاعات بھی رہے, لیکن اس وقت وہ مسلم لیگ نون کے الیکٹڈ سینیٹر ہیں, مسلم لیگ نون کی سیٹ پہ وہ سینیٹر ہیں. مسلم لیگ
مگر وہ ہمیشہ سے اسٹیبلشمنٹ کا بندہ ہے.
ہاں بالکل وہ اسٹیبلشمنٹ کے بندے ہیں اور وہ اسٹیبلشمنٹ کا مسئلہ یہ ہوتا ہے کہ انہوں نے ہر جگہ اپنے بندے رکھے ہوئے ہوتے ہیں. آپ اس وقت آپ کہیں گے کہ پی ٹی آئی کا کوئی رابطہ نہیں ہے اسٹیبلشمنٹ سے یا پی ٹی آئی میں اسٹیبلشمنٹ کے بندے نہیں ہیں؟ بالکل ہیں. آپ دیکھیں شاہ محمود قریشی اور پرویز الہی فرنٹ لائن پہ تھے, لیکن جب انہوں نے عمران خان کے ساتھ جیل میں رہے تو عمران خان کے 100% قائل ہو گئے اور باہر نکالا بھی گیا انہوں نے, لیکن انہوں نے عمران خان کی زبان نہیں بدلی تو انہیں واپس پھر بند کر دیا گیا ہے. لیکن اس کے باوجود اس وقت بھی پی ٹی آئی کے اندر اگر کچھ بندے ہیں تو ان میں ضرور اسٹیبلشمنٹ کے بندے ہوں گے, کیونکہ اسٹیبلشمنٹ والے کسی بھی جماعت سے کبھی بھی رابطہ ختم نہیں کرتے. حتیٰ کہ جو ان پہ الزام لگتا تھا کہ تحریک طالبان پاکستان اور تحریک جہاد اور تحریک فلاں 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 ان میں بھی آپ کے بندے ہیں, تو وہ کہتے ہیں جی ہمیں تو رابطہ رکھنا ہوتا ہے کیونکہ ہم رابطہ رکھتے ہیں تو ہمیں پتا چلتا ہے کہ وہ کیا سوچ رہے ہیں اور پھر ہم اپنی مرضی سے انہیں کوئی مشورہ دیں نہ دیں, ہماری بات مانیں نہ مانیں, لیکن کم از کم ہم رابطہ رکھتے ہیں, ہم انٹریکشن رکھتے ہیں. تو رابطہ تو وہ کبھی کسی سے بھی ختم نہیں کرتے. اس لیے مشاہد حسین سید صاحب بالکل ان کے بندے ہیں اور اس طرح کے اور بھی لوگ ہیں. اور مشاہد حسین سید صاحب جو بول رہے ہیں ایک اور وہ کہتے ہیں مشاہد صاحب, वो कहते हैं यार मैंने जिंदगी गुजार दी अपनी पॉलिटिक्स में, मेरे बच्चे अपनी जगह जहां जहां उन्होंने सेट होना है सेट हो गए हैं, मैंने जिंदगी में इतनी पॉलिटिकल पार्टीज भी बदली, मैंने एज ए जर्नलिस्ट भी काम कर लिया, एज ए पॉलिटिशियन भी काम कर लिया, एज ए स्ट्रेटेजिस्ट भी काम कर लिया, उनका थिंक टैंक बहुत अच्छा काम कर रहा है चाइना के साथ, वो कहते हैं मैंने सब कुछ देख लिया, आई हैव नथिंग टू लूज नाउ। अब भी अगर मैं उम्र के इस हिस्से में भी सच नहीं बोलूंगा तो मैं क्या करूंगा? और सिर्फ शायद हुसैन सैयद नहीं, इमरान खान और पीटीआई के हक में बोल रहे, मौलाना फजल रहमान खुल के बोलना शुरू हो गए हैं, अख्तर मैंगल बोल रहे हैं, महमूद चकजई बोल रहे हैं, जमात इस्लामी वाले बोल रहे हैं, तो आहिस्ता आहिस्ता ये पूरा एक धड़ा बन रहा है अपोजिशन का। तो पाकिस्तान के आवाम को बिल्कुल मायूस नहीं होना चाहिए, क्योंकि चीजें हमेशा इस तरह नहीं रहनी जिस तरह नजर आ रही हैं। ये सारा कुछ जो हो रहा है इस वक्त, हमारी मिलिट्री एस्टेब्लिशमेंट एक्चुअली इस कंबल से अपनी जान छुड़ा रही है, और वो कंबल उतार के जरदारी साहब के और शहबाज शरीफ साहब के ऊपर फेंकना चाहते हैं। कंबल जरदारी साहब पे नहीं गिरेगा, शहबाज शरीफ साहब पे गिरेगा। हाँ, शहबाज शरीफ साहब के नीचे से फिर वो कारपेट कब खींचेंगे, ये एक महीना भी हो सकता है, दो महीने भी, तीन महीने भी, क्यों कि पब्लिक की रेजिस्टेंस के सामने उन्हें ये बात वाजी हो गई है कि हमें यहां से साइड पे होना होना होगा। और ये जो पब्लिक इमरान खान के साथ खड़ी है, अगर इमरान खान ने कोई सेंसिबली इसकी पार्टी ने फैसले किए और इकदाम उठाए तो वो यकीनन इमरान खान को फ्री हैंड देंगे, और फिर इमरान खान होगा और शहबाज शरीफ आगे होगा और इमरान खान और उसकी पार्टी
बहुत शुक्रिया
होगी और जरदारी साहब तमाशा देखेंगे।
बहुत शुक्रिया जरदारी साहब, यकीनन तमाशा देखेंगे। ही गॉट अ वेरी गुड पोजीशन एंड ही इज अ वेरी गुड निगोशिएटर, ही निगोशिएटेड इन द बेस्ट पॉसिबल फैशन। मगर सिंध में प्रॉब्लम आ रही है, पीपल्स पार्टी अपना गवर्नर चाहती है, एमक्यूएम अपना गवर्नर चाहती है। अभी अभी पैगाम जो मेरी नोटिस में से गुजरा है कि उन्होंने कहा है, फैसल सब्जवारी साहब ने एमक्यूएम का पैगाम दिया है कि अगर हमारे मुतालबात तकसीम ना हुए तो हम ऑपोजिशन में बैठना चाहेंगे। तो फिर इत्तेहाद तो इनका पड़ गया खड्डे में। मगर मरियम नवाज साहिबा ने वो एक हमारी जेब थी जज जिनके बारे में इमरान खान ने कहा था कि हम देख लेंगे, तो वो उसका मुकदमा भी उनको बर्दाश्त करना पड़ा। मगर मरियम नवाज साहिबा की कल वीडियोस चलाई गई जिसमें उन्होंने 12 मुख्तलिफ जजेस का नाम लेके उनके बारे में लूज टॉक की है, यानी उनको गलत कहा है। तो ये तवाजन, अब डू यू थिंक कि ये 6 महीने के बाद एस्टेब्लिशमेंट इमरान खान को लेके बाहर आ जाएगी और फिर उसकी गुड्डी चढ़ा देगी? मगर आपके आसिम मुनीर साहब तो विल बी इन ट्रबल।
नहीं, होता ये है कि जब इस तरह के फ्री हैंड किसी को दिया जाता है तो वहां से कोई ना कोई उनकी गारंटी भी दी जाती है। उन्होंने कहना है कि ठीक है जी, मैक्सिमम इमरान खान का मुतालबा यही होगा ना कि आप सियासत से आउट हो जाएं, आप बाहर हो जाएं। मौलाना फजल रहमान भी आप यही कह रहे हैं कि आप सियासत से बाहर हो जाएं। वो कहेंगे ठीक है, हम अलग हो जाते हैं, हम बाहर हो जाते हैं, आप खुद निमट लें। इमरान खान कहेगा इसको, शहबाज शरीफ को और इनको, पीपल्स पार्टी और मुस्लिम लीग नून को, मैं खुद निमट लेता हूं, आप साइड पे हो जाएं। मैक्सिमम वो कहेंगे ठीक है, हम साइड पे हो जाएं, क्योंकि उनके पास तो एक सेफ है ना कि जी हम वापस बैरिक्स में जा रहे हैं, बेशक जितना मर्जी है वो गंद करके जाएं। जब भी वो कहेंगे हम वापस जा रहे हैं, हम अपने हाथ जो है पीछे निकाल रहे हैं, हम मजीद हाथ गंदे नहीं करना चाहते, तो लोग कहेंगे ठीक है चले जाएं। क्योंकि अल्टीमेट लोगों की ख्वाहिश यही है ना कि जो आपने कल कर लिया है कर लिया है, अब तो आप वापस हटें, अब इनसे हम खुद निमट लेंगे, तो वो बिल्कुल साइड पे हो जाएंगे। फिल वक्त तो उन्होंने किसी के गले में ये ढोल बांधना था, क्योंकि कोई बंदा अपने गले में ये ढोल डलवाने के लिए नहीं तैयार था। और एमक्यूएम बिल्कुल यकीनन अलग हो जाएगी। एमक्यूएम को इस वक्त जो कैलकुलेशन है उसमें मुस्लिम लीग नून को और पीपल्स पार्टी को एमकेएम के 17 वोटों की जरूरत नहीं है। और अगर जरदारी साहब ने थोड़ा सा यहां, अगर उन्हें सदारती इलेक्शन में उनके वोटों की जरूरत ना हो तो सदर साहब, जरदारी साहब गवर्नर के मामले में एमकेएम को झंडी दिखा सकते हैं, लेकिन इस वक्त उन्हें उनके वोट चाहिए कौमी असेंबली से भी और सूबाई असेंबली से भी और सेनेट से भी, तब जाके वो सदर पाकिस्तान बनेंगे।
बहुत शुक्रिया। मेरा एक सवाल आपके साथ यहां पे आ रहा है कि पाकिस्तान की जो पॉलिटिकल सूरत हाल है उसकी बुनियाद के ऊपर पाकिस्तान की आर्मी अगर इमरान खान आ जाते हैं 6 महीने 8 महीने के बाद, तो क्या होगा कि अगर रिफॉर्म्स ले आए, यानी आर्मी की इंटरफेरेंस जो कानून में तरमीम लाने के काबिल हो सकेंगे कि वो ऐसी तरमीम लेके आ सकें कि आर्मी इंटरफेयर ना कर सके, और ये पॉलिटिकल आपके पॉलिटिकल लीडर्स ने, जिसमें भुट्टो साहब के दौर में उन्होंने बाकायदा सीएनसी जो चीफ ऑफ आर्मी सीएसी जो है उनको वो आपकी मजलिस में ये जो कौमी असम्बली की थी उसमें बैठा करते होते थे, हालांकि वो बैठना नहीं चाहते थे, मगर दीज वर द पॉलिटिकल लीडर्स हु ब्रॉट देम इन। अगर इमरान खान के पास अपर हैंड आ जाता है, और डू यू थिंक, मगर सदर तो जाहिर आईनी होता है, सदर तो इमरान खान अगर वजीर आजम बनेंगे सदर तो जरदारी साहब रहेंगे,
آئین میں ترمیم کرنے کے لیے انہیں ٹو تھرڈ میجورٹی چاہیے. ٹو تھرڈ میجورٹی
وچ از ناٹ پاسبل.
نہ آج عمران خان کے پاس ہے نہ چلیں
سر اگلا سرداری
کے پاس ہوگی. اس لیے آئینی ترمیم اس وقت ہوگی جب ٹو تھرڈ میجورٹی ہوگی, اور ٹو تھرڈ میجورٹی تب ہوگی جب کم از کم دو بڑی پارٹیوں کو عقل آئے گی. اور وہ دو پارٹیاں کون سی ہوں گی, کب ہوں گی,
صحیح,
اللہ بہتر جانتا ہے.
بہت زبردست آپ نے بات کی. میرا آخری سوال آپ کے ساتھ جو آ رہا ہے وہ یہ آ رہا ہے کہ اگر عمران خان, کیونکہ چھ مہینے آٹھ مہینے کے بعد یہ اگر تجربے فیل ہو گئے, تو عمران خان صاحب کو ڈو یو تھنک کہ دے کین برنگ ہم بیک؟ اور محترمہ مریم نواز صاحبہ کا کیا سٹینس ہوگا اگر فیڈرل میں وہ آتے ہیں؟ کیا یہ ملک متحمل نہیں ہے ایک دوسرے کو سزائیں دینا, اور آپ کے جو جرنلسٹ ہیں ان کو قید و بند کی صحبتیں برداشت کرنا؟ کیا ہم آنے والے چار سال میں بھی یہی کچھ ہی دیکھیں گے, بدلے کی سیاست, یا ہم پچھلی رنجشوں کو بھول کے ملک کو ایک صحیح ڈگر پہ چلانے کی کوشش کریں گی ہمارے آنے والی لیڈرشپ؟
عمران خان کو رائٹ اوے واپس آنے کے کوئی چانسز اس طرح نظر نہیں آتے. ہاں دوبارہ الیکشن میں آپ جائیں گے, آپ کو جانا پڑے گا, چار مہینے بعد جانا پڑے گا یا چھ مہینے بعد یا ایک سال بعد آپ کو دوبارہ الیکشن میں جانا پڑے گا, اور پھر فیصلہ عوام کے ہاتھ میں ہوگا. ہاں پھر عوام اگر عمران خان کو لے آئے تو وہ صورت بن سکتی ہے. فی الوقت یہ کوئی بیل منڈے چڑھتی نہیں نظر آتی. جس دن صدر زرداری صاحب کو اپنے چیئرمین سینٹ کے صدارت کے اور گورنرشپ اور چیزیں ساری اپنی ان کو اپنی جگہ پہ ساری ان کی فٹ ہو گئیں, اس کے بعد پتہ چلے گا کہ وہ کیا کرتے ہیں. کیوں کہ کوئی اتنی آسانی سے اسموتھ سیلنگ نہ مریم کو ملے گی, نہ شہباز کو ملے گی, نہ ملٹی ملٹری اسٹیبلشمنٹ انہیں دینا چاہتی ہے. میاں نواز شریف صاحب کو کیوں نہیں پرائم منسٹر انہیں بنایا؟ کیونکہ انہیں یقین نہیں تھا ان پہ. شہباز شریف صاحب پہ انہیں تھوڑا سا اعتبار ہے کہ یہ ٹھیک ہے کھڑا رہے گا, لیکن مریم نے جس طرح کی انٹری ڈالی ہے, مریم آنے والے دنوں میں اگر اسے دو چار چھ سال کام کرنے کا موقع دیا تو وہ آرمی کے لیے اپنے ابا جان سے زیادہ خطرناک ہو سکتی ہے. اس لیے فری ہینڈ کسی نے کسی کو بھی نہیں دینا. اس وقت بھی جو ہنگ پارٹی پارلیمنٹ رکھی گئی ہے وہ اس لیے رکھی گئی ہے, ورنہ اگر وہ جیل سازی سے شہباز شریف کو 75 سیٹیں دے سکتے تھے تو وہ 125 سیٹیں 150 سیٹیں بھی دلوا سکتے تھے. کیونکہ انہوں نے کہا کہ بس اتنا ہی رکھو کہ یہ حکومت میں آ جائے لیکن ہمارا مرہون منت رہے. لیکن ایک ٹائم ہوتا ہے, ایک لمٹ ہوتی ہے, اس کے بعد شاید ان کی پارٹی کے اندر سے ابھی بھی لوگ بول رہے ہیں, جاوید لطیف وغیرہ ابھی سٹیٹمنٹ دے رہے ہیں, ابھی بتا رہے ہیں کہ ہمارا مینڈیٹ نہیں ہے, مینڈیٹ کسی اور کا ہے. ابھی مولانا فضل
احمد رفیق صاحب نے, سعد رفیق صاحب کو بلکہ میں نے کہا آفرین اس آدمی کے اوپر, انہوں نے ہار کو بڑی عزت کے ساتھ گلے لگایا, ان کو دوبارہ سیٹ دینے کی کوشش کی گئی, بٹ ہی ریفیوز کہ نو آئی ڈونٹ وانٹ.
وزیر آباد گجرانوالہ سے ڈاکٹر نثار سیما نے انکار کیا, اس نے کہا ایمن چٹھا جیتا ہوا ہے اس کو دیں سیٹ, میں ہارا ہوا ہوں, میں مبارکباد دیتا ہوں ایمن چٹھا کو. ڈاکٹر نثار سیما نے سیٹ نہیں لی مسلم لیگ نون کے وزیر آباد گجرانوالہ سے. اسی طرح کے اور لوگ ہیں.
بہت بہت شکریہ جناب فیاض بلانا صاحب, آئی وش آل دا بیسٹ فار پاکستان. مگر مجھے میرا صرف اتنا ہے کہ اللہ کرے کہ ہمیں کہیں نہ کہیں سے اب ایک نئے سرے سے شروع کرنا پڑے گا. یہ جو تفریق کا اور تقسیم کا عمل ہے اس کو ہمیں روکنا پڑے گا. میں فیاض بنانا صاحب حبیب جالب کا واقعہ پڑھ رہی تھی جب یہ, اور اس زمانے میں انہوں نے حفیظ جالندری کے بارے میں لکھا کہ حفیظ جالندری جو ہے نا وہ مشیر بن گئے تھے جناب ایوب خان کے, اور اس پہ ایوب خان کے اوپر انہوں نے ایک پوئم لکھی تھی جس کے بارے میں حبیب جالب نے کہا کہ یہ پوئم دین ہے مجھے حفیظ جالندری کی. یعنی اس زمانے سے لوگوں کو ڈیوائیڈ کرتے ہوئے آج تو خیر انتی ہو گیا. آئی وش کہ ہماری آنے والی گورنمنٹ جو ہیں, یہ جو جرنلسٹ کو سزا دینا کہ میرے لیے بولے, یہ معاملہ بادشاہوں میں تھا, بادشاہتیں ٹوٹ گئیں, خدا کرے کہ اس عمل میں کہیں بہتری آئے. بہت شکریہ سر آپ کا.
تھینک یو
فیاض دلانا صاحب, اینڈ ویل ٹاک ٹو ہم اگین. ایک فیاض دلانا صاحب آپ میرے ساتھ ہیں, دیکھیں میں آپ کو ایک کتنی مزے کی, پاکستان کے جو دیہات کے لوگ ہیں نا, ویری نائس, ایک پوم کے ساتھ میں ختم کرنے لگی ہوں. اس آدمی کو دیکھیے گا, اس آدمی کے پاس اگر تعلیم نہیں مگر شعور ضرور ہے. چلیے یہ سنیے آپ.
پری مرضی ہے
سب دا سجن سب دا یار, پنجی کروڑ عوام دا پیار, قیدی نمبر 804 وردیاں وال لیو, انصاف کرو. ਓ ਕੌਮ ਨੂੰ ਜੀਣ ਦਾ ਵੱਲ ਸਮਝਾਇਆ, ਸੁੱਤੀ ਕੌਮ ਨੂੰ ਖਾਨ ਜਗਾਇਆ, ਕੌਮ ਨੂੰ ਜੀਣ ਦਾ ਵੱਲ ਸਮਝਾਇਆ, ਸੁੱਤੀ ਕੌਮ ਨੂੰ ਖਾਨ ਜਗਾਇਆ, ਆਲਮੀ ਦੁਨੀਆ ਹੋਈ ਹੈਰਾਨ, ਕੀਤਾ ਸ਼ਾਨ ਨਬੀ ਦਾ ਬਿਆਨ, ਇਹ ਪੱਕਾ ਮੁਸਲਮਾਨ ਦੁਨੀਆ ਵਾਲਿਓ ਇਨਸਾਫ ਕਰੋ। ਹੇ ਅਮਰੀਕਾ ਤੂੰ ਸਫਰ ਆਇਆ, ਖਾਨ ਨੇ ਹੱਕ ਦਾ ਲਮ ਲਹਿਰਾਇਆ, ਤੁਸੀਂ ਕਰਾਇਆ ਦਮ ਤਮਾਦ, ਬਣਿਆ ਝਗੜੇ ਦੀ ਬੁਨਿਆਦ, ਹੂੰਡੀ ਦਾ ਮੁਲਕ ਬਰਬਾਦ, ਵਰਦੀਆਂ ਵਾਲਿਓ ਇਨਸਾਫ ਕਰੋ। ਉਹ ਮੁਲਕ ਦੀ ਦਾਲ ਚ ਵੱਡਾ ਕਾਲਾ, ਜਿਹਦਾ ਨਾ ਹੈ ਵੀ ਗੋਡਾਲਾ, ਚਾਦਰ ਚਾਰ ਦੀਵਾਰੀ ਪਾਰ, ਨੰਗੀਆਂ ਵੀਡੀਓ ਇੱਜ਼ਤਾਂ ਤਾਰ, ਚਾਈ ਮੈਂ ਹੋ ਦਿਨ ਚੌਕੀਦਾਰ, ਵਰਦੀਆਂ ਵਾਲਿਓ ਇਨਸਾਫ ਕਰੋ। ਓਏ ਅਸਲੀ ਨਸਲੀ ਖੂਨ ਜਗਲਾ, ਦਲ ਇਨਸਾਫ ਕਾਨੂੰਨ ਜਗਲਾ, 35 ਸਾਲਾਂ ਦੁਖੀ ਪੀ ਨੂਨ, ਚੁਸੇ ਦੀ ਰਹੀ ਅਵਾਮ ਦਾ ਖੂਨ, ਨਾ ਇਨਸਾਫ ਦੇ ਨਾ ਕਾਨੂੰਨ, ਵਰਦੀਆਂ ਵਾਲਿਓ ਇਨਸਾਫ ਕਰੋ। ਉਹ ਮੁਲਕ ਨੂੰ ਲੁੱਟਿਆ ਵਾਰੀ ਵਾਰੀ, ਡੂ ਗੰਜੇ ਤੇ ਇੱਕ ਜ਼ਰਦਾਰੀ, ਉਤਰੀਏ ਸ਼ਖਸ ਨੇ ਅੱਜ ਆਜ਼ਾਦ, ਸਾਰੇ ਇਦਾਰੇ ਜ਼ਿੰਦਾਬਾਦ, ਕੀ ਕਰੀਏ ਹੁਣ ਫਰਿਆਦ, ਵਰਦੀਆਂ ਵਾਲਿਓ ਇਨਸਾਫ ਕਰੋ। ਸ਼ੇਰ ਕੋ ਬੰਦ ਕਰ ਕੁੱਤੇ ਮਾਰਨ ਪੰਜੇ, ਇੱਕ ਡੰਡੇਲ ਤੇ ਡੂਏਨ ਗੰਜੇ, ਓਏ ਗਲੀ ਗਲੀ ਵਿੱਚ ਇਹੋ ਸ਼ੋਰ, ਸਿੰਧ ਦੇ ਡਾਕੂ ਪੰਜਾਬ ਦੇ ਚੋਰ, ਇੱਕ ਚੋਰ ਉਤੋਂ ਮੂੰਹ ਜ਼ੋਰ, ਵਰਦੀਆਂ ਵਾਲਿਓ ਇਨਸਾਫ ਕਰੋ। 8 ਫਰਵਰੀ ਨੂੰ ਫੈਸਲਾ ਕਰਨਾ ਏ, ਹੱਕ ਨਾਲ ਜੀਵਣ ਹੱਕ ਨਾਲ ਮਰਨਾ ਏ, ਉਹ ਜ਼ੁਲਮ ਦੇ ਬਦਲੇ ਦੇ ਤੂੰ ਵੋਟ, ਕਰਨੀ ਖਾਨ ਦੀ ਫੁੱਲ ਸਪੋਰਟ, ਗੰਜਾਂ ਦੇ ਹੱਥ ਪਾਸਪੋਰਟ ਤੇ ਏਅਰਪੋਰਟ, ਵਰਦੀਆਂ ਇਨਸਾਫ ਕਰੋ ਇਨਸਾਫ ਕਰੋ।
ਖੂਬਸੂਰਤ ਦਾਂਤ, ਬਾ ਇਤਮਾਦ ਮੁਸਕਰਾਹਟ ਔਰ ਬਾ ਇਤਮਾਦ ਗੁਫ਼ਤਗੂ, ਆਪਕੀ ਔਰ ਆਪਕੇ ਖਾਨਦਾਨ ਕੀ ਮੁਸਕਰਾਹਟੋਂ ਕੀ ਜ਼ਮੀਨ, ਫਿਲਿੰਗ ਗ੍ਰਾਉਂਡ ਬ੍ਰਿਜਸ, ਕਲੀਨਿੰਗ, ਐਕਸੈਪਟਿੰਗ ਨਿਊ ਪੇਸ਼ੈਂਟਸ, ਫ੍ਰੀ ਕੰਸਲਟੇਸ਼ਨ, ਦਾਂਤੋਂ ਕੀ ਸੰਭਾਲ ਕੇ ਲਈ ਡਾਕਟਰ ਪਦਮਜਾ, 310 ਸ਼ੈਪਰਡ ਐਵਨਿਊ ਈਸਟ, 299-7466। ਗਾੜੀ ਘਰ ਯਾ ਕਮਰਸ਼ਲ, ਜੈਸਾ ਕਿ ਬਿਜ਼ਨਸ, ਟਰੱਕਸ, ਡਿਲੀਵਰੀ ਵਹੀਕਲਸ, ਕਾਰਗੋ ਵੈਨਸ, ਵਰਕਸ਼ਾਪਸ, ਗ੍ਰੋਸਰੀ ਸਟੋਰਸ, ਰੈਸਟੋਰੈਂਟਸ ਕੀ ਇੰਸ਼ੋਰੈਂਸ ਕੇ ਲਿਏ ਬਕਾਰ ਅਜ਼ੀਮ ਸੇ ਰਾਬਤਾ ਕੀਜੀਏਗਾ। ਬਕਾਰ ਅਜ਼ੀਮ ਯਕੀਨੀ ਬਣਾਏਂਗੇ ਕਿ ਕਾਰ, ਘਰ ਯਾ ਕਮਰਸ਼ਲ ਇੰਸ਼ੋਰੈਂਸ ਕਮ ਅਜ਼ ਕਮ ਰੇਟ ਪਰ ਲੇਕਰ ਦੇ, ਮਗਰ ਕਵਰੇਜ ਆਪਕੋ ਬੇਹਤਰੀਨ ਸੇ ਬੇਹਤਰੀਨ ਮਿਲੇ। ਯਕੀਨਨ ਆਪਣੇ ਪੈਸੇ ਔਰ ਵਕਤ ਕੀ ਬਚਤ ਕੇ ਲਿਏ ਇਮਾਨਦਾਰ ਔਰ ਰਿਲਾਇਬਲ ਸਰਵਿਸ, ਮੋਸਟ ਕੰਪੀਟੀਟਿਵ ਰੇਟਸ ਕੇ ਲਿਏ ਬਕਾਰ ਅਜ਼ੀਮ, 416-302-2522, 302-2522। ਸੋਨਾ ਯਾਨੀ ਗੋਲਡ ਖਰੀਦਣਾ ਯਾ ਬੇਚਣਾ ਹੈ ਤੋ ਇੱਕ ਕਾਬਲੇ ਇਤਮਾਦ ਨਾਮ ਰੂਬੀ ਜੂਲਰਸ ਯਾਦ ਰੱਖੀਏਗਾ। ਅਸਲਮ ਯਾ ਇਕਰਾਮ ਭਾਈ ਸੇ ਮੁਲਾਕਾਤ ਕੀਜੀਏਗਾ। ਹਾਥ ਕੇ ਬਨੇ ਹੋਏ ਯਾ ਮਸ਼ੀਨੀ ਜ਼ੇਵਰਾਤ, ਇਤਨੀ ਵੈਰਾਇਟੀ ਹੈ ਚੂੜੀਆਂ ਔਰ ਕਰੋ ਮੇ, ਚੇਨਸ ਮੇ, ਆਪ ਸੋਨੇ ਕੀ ਖਰੀਦਾਰੀ ਕੇ ਲਿਏ ਏਕ ਬਾ ਇਤਮਾਦ ਨਾਮ ਰੂਬੀ ਜੂਲਰਸ ਵਿਜਿਟ ਜ਼ਰੂਰ ਕੀਜੀਏਗਾ। ਪ੍ਰੋਗਰਾਮ ਕਾ ਰੈਫਰੈਂਸ ਦੇਂਗੇ ਤੋ ਡਿਸਕਾਊਂਟ ਵੀ ਹੈ ਔਰ ਸੋਨੇ ਕੀ ਰਿਪੇਅਰ ਕੋਈ ਚਾਰਜ ਨਹੀਂ। ਰੂਬੀ ਜੂਲਰਸ, 7086 ਏਅਰਪੋਰਟ ਰੋਡ, ਮੋਲਟਨ ਮੇ, ਰੂਬੀ ਜੂਲਰਸ।
Piran Make Mansphere, three elements that represents the brand: fit, quality and value. Quality comparable to Harry Rosen, Burberry and Hugo Boss.
New clearance and outlet launched. 100% Italian wool suits from $249.99. 100% Egyptian cotton shirts from $29.99. 100% Italian wool trousers from $49.99. Light winter jacket $79.99. Wool Kashmir winter coats $299.99.
1535 Mayside Drive, Union Minute 19 and 20 in Mississauga, 905-670-3388. SpareandMcKay.com.
Valia Traffic Legal Services se janab RS Valia.
Careless driving.
Speeding ya phir accident.
Fail to remain stop at the scene.
Red lights ya phir seat belts.
Permit drive without insurance.
Racing, student driving ya phir caught while using phone.
Speeding.
RS Valia aapki ticket se nijat dilwayenge aur aapke points bhi save karenge. 905-454-2112.
You are listening to WTOR 770 AM, Youngstown, Toronto.
अपनी कम्युनिटी दा सब तो वड्डा वधिया क्वालिटी वाला ते सब तो पुराना सोडी फर्नीचर हर घर दी पहचान बन चुकी है
ओ फिर बने भी क्यों ना क्योंकि बेडरूम सेट सोफा सेट मैट्रेसेस डाइनिंग टेबल डेकोरेटिव आइटम्स गल कीजिए सारे घर दा फर्नीचर वधिया क्वालिटी ते डिस्काउंटेड प्राइस ते मिल जांदा सोडी फर्नीचर तो 3 साल ले नो ब्याज
142 कैनेडी रोड ब्रैम्पटन 9058747171
अपने वखरे ते सुथरे लवाजमात दे नाल बनाओ अवतार दा हर पकवान खास एहो नहीं जी रियल कैनेडियन सुपर स्टोर विच कम कीमत ते पाओ सभी कुछ रियल कैनेडियन सुपर स्टोर वलो रमजान दी मुबारकां
इह फार्मेसी ते छेती नाल कीता गया एक असेसमेंट है इह 2018 तो हुण तक 80,000 तो वध नर्सां दी भर्ती है इह देखभाल है ਜਦੋਂ ਅਤੇ ਜਿੱਥੇ ਤੁਹਾਨੂੰ ਇਸ ਦੀ ਲੋੜ ਹੋਵੇ ontario.ca/lorehelp ਤੇ ਜਾ ਕੇ ਉਹ ਸਾਰੇ ਤਰੀਕੇ ਵੇਖੋ ਜਿਨ੍ਹਾਂ ਰਾਹੀਂ ਅਸੀਂ ਤੁਹਾਨੂੰ ਦੇਖਭਾਲ ਨਾਲ ਜੋੜ ਰਹੇ ਹਾਂ ਇਸ ਦੀ ਅਦਾਇਗੀ ਓਟੇਰੀਓ ਸਰਕਾਰ ਵੱਲੋਂ ਕੀਤੀ ਗਈ ਹੈ
ਕੀ ਤੁਸੀਂ ਆਪਣੇ ਘਰ ਅਤੇ ਆਟੋ ਇੰਸ਼ੋਰੈਂਸ ਦੇ ਰਿਨਿਊਅਲ ਕਰਵਾਉਣਾ ਚਾਹੁੰਦੇ ਹੋ ਤੇ ਤੁਸੀਂ ਚੰਗੀ ਕੀਮਤ ਵੀ ਤਲਾਸ਼ ਰਹੇ ਹੋ ਤਾਂ ਫਿਰ ਘਬਰਾਉਣ ਦੀ ਲੋੜ ਨਹੀਂ ਤੁਸੀਂ ਜਾਓ ਆਲ ਸਟੇਟ ਐਜੈਕਟ ਏਜੰਸੀ ਦੇ ਰਾਜਾ ਮੁਦੱਸਰ ਕੋਲ ਤੁਸੀਂ ਇੱਕ ਘਰ ਤੇ ਦੋ ਕਾਰਾਂ ਦੀ ਇੰਸ਼ੋਰੈਂਸ ਕਰਵਾ ਕੇ ਇਹਨਾਂ ਤੋਂ $1,775 ਦੀ ਬਚਤ ਵੀ ਕਰ ਸਕਦੇ ਹੋ ਹੁਣੇ ਸੰਪਰਕ ਕਰੋ ਰਾਜਾ ਮੁਦੱਸਰ ਨੂੰ 6472903773 ਯਾਨੀ 6472903773
ਟਰੱਕਿੰਗ ਵਾਲੇ ਵੀਰੋ ਧਿਆਨ ਨਾਲ ਸੁਣੋ ਟਰੱਕ ਜਿੱਦਾਂ ਦਾ ਵੀ ਚਲਾਉਂਦੇ ਹੋ ਮੈਨੂਅਲ ਜਾਂ ਆਟੋਮੈਟਿਕ ਕੁਇਕ ਟਰੱਕ ਲਿਊਬ ਚੇਤੇ ਆਹੀ ਨਾ ਰੱਖਿਓ ਟਰੱਕ ਦੀ ਵਧੀਆ ਸਰਵਿਸ ਲਈ ਕੁਇਕ ਟਰੱਕ ਲਿਊਬ ਲਓ ਜੀ ਤੀਜੀ ਲੋਕੇਸ਼ਨ ਵੀ ਖੋਲਤੀ ਆ ਐਗਜ਼ਿਟ 579 ਫਰੋਮ ਹਾਈਵੇ 401 ਇਨ ਨਾਪਨੀ ਆਹੋ ਜੀ ਕੋਈ ਅਪਾਇੰਟਮੈਂਟ ਨਹੀਂ ਡਰਾਈਵ ਥਰੂ ਫੈਸਿਲਿਟੀ ਐਗਜ਼ਿਟ 579 ਫਰੋਮ ਹਾਈਵੇ 401 ਇਨ ਨਾਪਨੀ ਕੁਇਕ ਟਰੱਕ ਲਿਊਬ ਦ ਵਨ ਸਟਾਪ ਸ਼ਾਪ 519-622-0660 ਜਾਂ quicktrucklube.com QTL ਬਿਕਾਜ਼ ਵੀ ਕੇਅਰ
ਸਿਟੀ ਆਫ ਬ੍ਰੈਂਪਟਨ ਤੁਹਾਨੂੰ ਪੜੋਸੀ ਗਰੁੱਪ ਵਿਚ ਸ਼ਾਮਿਲ ਹੋਣ ਦਾ ਮੌਕਾ ਦੇ ਰਿਹਾ ਹੈ ਤਾਂ ਜੋ ਤੁਸੀਂ ਸ਼ਹਿਰ ਦੀ ਪੜੋਸੀ ਐਸੋਸੀਏਸ਼ਨ ਦਾ ਹਿੱਸਾ ਬਣ ਸਕੋ ਇਹ ਨਵਾਂ ਪ੍ਰੋਗਰਾਮ ਤੁਹਾਨੂੰ ਚੋਖੇ ਫਾਇਦੇ ਤੇ ਨਵੇਂ ਮਨਸੂਬਿਆਂ ਬਾਰੇ ਵੀ ਜਾਣਕਾਰੀ ਦੇਵੇਗਾ ਨਾਲ ਨਾਲ ਤੁਸੀਂ ਸਿਟੀ ਆਫ ਬ੍ਰੈਂਪਟਨ ਤੋਂ ਮਿਲਣ ਵਾਲੀ $1,500 ਦੀ ਨੇਚਰ ਨੇਬਰਹੁੱਡ ਗ੍ਰਾਂਟ ਵੀ ਹਾਸਲ ਕਰ ਸਕਦੇ ਹੋਰ ਜਾਣਕਾਰੀ ਲਈ ਸੰਪਰਕ ਕਰੋ brampton.ca/community-safety
ਸਮੇਂ ਨਾਜ਼ਰੀਨ ਵੈਲਕਮ ਬੈਕ ਅਗੇਨ ਐਂਡ 4:57 ਹਮਾਰੀ ਘੜੀ ਮੇ ਹੋ ਚੁਕੇ ਹੈ ਔਰ ਅਬ ਚਲੇਂਗੇ ਹਮ ਪੂਰੀ ਦੁਨੀਆ ਕੀ ਸੈਰ ਕਰਾਨੇ ਕੇ ਲਈ ਆਪਕੋ ਮੇਰਾ ਮਕਸਦ ਹੈ ਕਿ ਆਪਕੋ ਪੂਰੀ ਦੁਨੀਆ ਕੀ ਲੇਟੈਸਟ ਨਿਊਜ਼ ਜੋ ਅਭੀ ਤੱਕ ਆਪ ਤੱਕ ਪਹੁੰਚੀ ਨਹੀਂ ਹੈ ਵੋ ਹਮ ਆਪ ਤੱਕ ਪਹੁੰਚਾਏਂਗੇ ਔਰ ਦਿਸ ਸੈਗਮੈਂਟ ਆਫ ਦ ਨਿਊਜ਼ ਇਜ਼ ਬ੍ਰਾਟ ਟੂ ਯੂ ਬਾਈ ਓਪਨ ਮਾਈਕ ਕੈਫੇ ਆਪਕੋ ਮਿਲੇਗਾ 1310-1310 ਡੰਡਾ ਸਟ੍ਰੀਟ ਇਜ਼ ਡੰਡਾਸ ਐਂਡ ਡਿਕਸੀ ਕੇ ਕਾਰਨਰ ਪਰ ਆਪਕੋ ਮਿਲੇਗਾ ਪਾਕਿਸਤਾਨ ਕੇ ਲਜ਼ੀਜ਼ ਖਾਨੇ ਖਾਨੇ ਹੋ ਤੋ ਆਪ ਇੱਕ ਦਫਾ ਜਾਈਏ ਸਾਹਿਬ ਓਪਨ ਮਾਈਕ ਕੈਫੇ ਮੇ ਔਰ ਅਗਰ 30 ਲੋਕ ਯਾ 30 ਸੇ ਜ਼ਿਆਦਾ ਕਾ ਖਾਨਾ ਆਪਣੇ ਪਕਵਾਨਾ ਹੋ ਤੋ ਸਾਹਿਬ ਆਪਕੋ ਜ਼ਬਰਦਸਤ ਕਿਸਮ ਕੀ ਡੀਲ ਸਪੈਸ਼ਲ ਡੀਲ ਲਗਾਈ ਇਨਹੋਨੇ 8 ਆਈਟਮਸ ਫੋਰ $9.99 ਕਾ 8 आइटम्स मिलेंगे उसमें आपको एंड जस्ट मल्टीप्लाई बाय हाउ मेनी पीपल यू वांट टू इनवाइट। ओपन माइक कैफे 416-526-6800 इनका फोन नंबर है। डेंटिस्ट्री ऑन मिसिसागा, डेंटिस्ट्री ऑन मिसिसागा, फैमिली ब्रेसेस, कॉस्मेटिक, इम्प्लांट डेंटिस्ट्री क्लोज टू योर होम, दो लोकेशन सर्व करते हैं, दोनों आपके अल्लाह भला करे ब्रैम्पटन के इलाके में, और ये ब्रैम्पटन के इलाके में 150 येलो एवंस बुलेवार्ड एंड 65 माउंट फेरियर स्ट्रीट इन ब्रैम्पटन। अगेन आपके आपके घर में किसी के भी दांतों में कोई खराबी है तो साहब आप पहुंच जाइए। कहां जाना है आपने? डेंटिस्ट्री ऑन मिसिसागा, वेस्टर्न में रहने वाले हो, डेंटिस्ट्री ऑन मिसिसागा, 9058721100 इनका फोन नंबर है। अगर आप ईस्ट एंड में हैं तो हम आपको नहीं भूले हैं साहब, ईस्ट एंड में, और आप या आपके घर में किसी के भी दांतों में कोई खराबी हो तो डॉक्टर पद्मा जारानी हमारी और आपकी डेंटिस्ट, 3410 शेपर्ड एवेन्यू, राइट एट द कॉर्नर ऑफ शेपर्ड एंड वार्डन। डॉक्टर पद्मजा का फोन नंबर है 4162997466।